أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين. أما بعد، پچھلی مرتبہ جو گفتگو تھی، کوئی سوال اگر آپ چاہے تو ارشاد فرمائیے. لاسٹ ٹائم ہم لوگ آیت نمبر 74 تک پہنچ گئے تھے. آج کا درس کافی ایزی ہے، یعنی اس کے اندر کوئی ایسی مجھے نظر نہیں آتی کہ بہت زیادہ کمپلیکیشن ہو یا کوئی بہت زیادہ ہمیں ڈیٹیل کے اندر جانے کی ضرورت پڑے. آیت نمبر 74 پر جہاں ہم پہنچے تھے، وہاں پروردگار عالم بنی اسرائیل ہی کے تذکرے میں، اس لیے بنی اسرائیل کا اب تک آپ نے محسوس کیا ہوگا کہ بہت زیادہ تذکرہ یہاں پر ہوا ہے، یہودیوں کے بارے میں بہت زیادہ خدا نے ڈسکس کیا ہے. پھر 74 نمبر آئے پروردگار عالم، ان کے بارے میں یہ ارشاد فرماتا ہے کہ ثم قست قلوبکم من بعد ذلک، کہ اس کے بعد تمہارے دل بہت سخت ہو گئے، فہیا کالحجار، یہ بالکل پتھر کی طرح ہو گئے، او اشد قسوہ، بلکہ پتھر سے بھی زیادہ سخت. وَإِنَّ مِنَ الْحِجَارَ، پتھروں میں تو وہ بھی ہیں، لَمَا يَتَفَجَّرُ مِنْهُ الْأَنْهَارُ، کے جن میں سے نہریں نکل آتی ہیں. وَإِنَّ مِنْهَا لَمَا يَشَّقَّقُ فَيَخْرُجُ مِنْهُ الْمَاءُ، اور ویسے ہی پانی بھی اس میں سے پھوٹ پڑتا ہے. وَإِنَّ مِنْهَا لَمَا يَهْبِطُ مِنْ خَشْيَةِ اللَّهِ، اور ان میں وہ بھی ہیں کہ جو اللہ کے خوف سے گر پڑتے ہیں. اگر آپ کے ذہن میں ہو، یہ ہم ڈسکس کر چکے ہیں لاسٹ ٹائم، جس کے اندر ہم نے یہ بات کہی تھی کہ اگر آپ اس سے پیچھے والی جو آیتیں ہیں ان کو واپس سے ریکال کریں تو آپ کو یاد آئے گا کہ پروردگار عالم نے یہ ساری چیزیں ان کے سامنے پیش کی ہیں. کوہ طور کے اوپر تجلی کا آنا، پروردگار عالم نے اسے سرما گویا بنا دیا، تو یہ پروردگار عالم کی تجلی کا برداشت نہ کرنا، یہ پتھر ہی کے اوپر اس کا اثر ہو رہا تھا. یہ جس موقع پر حضرت موسیٰ علیہ السلام سے ان لوگوں نے پانی مانگا تھا، اور حضرت موسیٰ علیہ السلام نے اپنا عصا مارا تھا، اور جس کے نتیجے میں فجرت میں حسن کا اشارہ تھا آئینہ، جو 12 چشمے اس میں سے نکل پڑے تھے، یہ ساری باتیں پیچھے ڈسکس ہو چکی ہیں. تو ایک طرح سے اس کو ایوریج کر کے، اس کو ایک سمرائز فارم کے اندر یہاں پر ڈسکس کیا جا رہا ہے کہ تم اگر پتھروں کو بھی دیکھو گے تو پتھروں پر بھی اثر ہوتا ہے، مگر تم انسان ہوتے ہوئے تمہارے دل اتنے سخت ہو گئے ہیں کہ اس میں ذرا برابر بھی اثر پیدا نہیں ہو پا رہا. وَاللَّهُ بِغَافِلٍ عَمَّا تَعْمَلُونَ، اور یقیناً اللہ غافل نہیں ہے ان چیزوں سے جو تم انجام دیتے ہو. یہ وہ آیت تھی کہ جس کو لاسٹ ٹائم آخری آیت کے طور پر ہم نے پڑھا تھا. اب اس کے بعد 75 نمبر آیت نا کے اندر پروردگار عالم مسلمانوں سے خطاب کر رہا ہے، مسلمانوں سے یہ گفتگو ہے. ارشاد ہوتا ہے اَفَتَطْمَعُونَ، کہ کیا تم اس بات کی خواہش رکھتے ہو، اَن يُؤْمِنُ لَكُمْ، کہ وہ تمہاری بات کو قبول کر لیں گے، تمہاری بات کو قبول کر کے ایمان لے آئیں گے. یعنی اب مدینہ منورہ کو ذہن میں رکھیے گا کہ مدینہ منورہ میں مسلمان آ چکے ہیں، وہاں پر یہودیوں کے تین قبیلے آباد ہیں، بنی نذیر، بنی قریظہ اور بنی قینقاع، اور وہاں پر مشرکین کے دو قبیلے اوس اور خزرج. اس پروپورشن کو ذہن میں رکھیے گا کہ یہاں پر یہودی آئے اسی ارادے کے ساتھ تھے کہ وہ آخری رسول آئے گا، ہم نے اس کی مدد کرنی ہے، اس انٹینشن کے ساتھ. اس کے بعد پھر اوس اور خزرج جو وہاں پر مشرک والے قبیلے تھے، ان کے سامنے یہ باقاعدہ کہتے بھی تھے کہ جب وہ آخری رسول آئے گا تو تم مشرک ہو، اس کے ساتھ مل کر ہم تمہارے خلاف اسٹینڈ لیں گے. اور پھر جب پیغمبر اکرم آئے تو بالکل سیناریو چینج ہو گیا کہ وہاں پر جو اوس اور خزرج ہیں، کیونکہ وہ لوگ سن رہے تھے کہ کوئی پروفٹ آنے والا ہے، کوئی پروفٹ آنے والا ہے، جب وہ آیا تو ان لوگوں نے انکار کر دیا، الٹا ہو گیا کہ ان لوگوں نے قبول کر دیا، اوس اور خزرج نے قبول کر دیا، تو وہ مشرک جو تھے وہ مسلمان ہو گئے، اور یہی لوگ بعد میں انصار کہلائے. جو سنتے مہاجر انصار، مہاجر انصار، تو یہ انصار کون؟ وہی اوس اور خزرج والے قبیلے کے جو مشرک تھے، جن کا یہودیوں سے جھگڑا ہوتا تھا، اور وہ بولتے تھے باقاعدہ یہودی ان کو کہ وہ آخری رسول آئے گا، اس کے ساتھ مل کر تم مشرک ہو، تمہارے خلاف ہم اسٹینڈ لیں گے. اور یہ اوس اور خزرج والے مسلمان بن گئے، انصار کہلائے بعد میں، اور یہودی جتنے بھی تھے وہ مسلمانوں کے خلاف برطرف پیکار ہوئے. ان یہودیوں میں ایمان لائے، ایسا نہیں کہ کوئی بھی ایمان نہیں لائے، لیکن بہت کم، بہت ہی کم. یہاں پر اس خواہش کا تذکرہ ہو رہا ہے کہ جو ایک واقعاً مسلمان کی ہو سکتی ہے. یعنی اگر آپ نوٹ کریں گے، اگر آپ کے پاس کوئی اچھی چیز ہے اور واقعاً آپ پوری سنسیریٹی کے ساتھ کسی کا بھلا چاہتے ہیں، تو آپ کی خواہش ہوگی کہ آپ اس کو اس کے ساتھ شیئر کروائیں.
यानी फॉर एग्जांपल यानी इसके अंदर तो बहुत सिंपल है, साबुन भी अगर आपके पास कोई अच्छा आ जाता है तो आपकी ख्वाहिश होती है आप उसको शेयर करो, किसी को नहीं पता है तो आप उसको बताएं कि भाई तुम्हारा ये प्रॉब्लम है स्किन का, ये वाला साबुन इस्तेमाल करोगे या ये वाली दवा इस्तेमाल करोगे तो तुम्हारा मामला मसला हल हो जाएगा। और अगर इनकेस आपका वो एक्सपर्ट ओपिनियन जो है वो उसको वो बाईपास कर दे और उसको कंसिडर ना करें, तो एज ए ह्यूमन बींग और एज अ सिंसियर ह्यूमन बींग आप एक तकलीफ फील करेंगे कि ये क्यों मेरी इस अच्छी बात को कबूल नहीं कर रहा। ये वो एक अंदर की सिंसियर एक ख्वाहिश है कि जो वाकई जो पायस अफराद हैं, जो मुखलिस अफराद हैं, उनके दिल में होनी चाहिए। यहाँ पर परवरदिगार आलम उसी की तरफ तवज्जो दिला रहा है। खुदा फरमाता है कि अफतत्मऊना, कि तुम्हारी ये ख्वाहिश है, तुम्हारी ये ख्वाहिश जस्टिफाइड है कि ये तुम्हारे आर्गूमेंट को कबूल कर लें, तुम्हारी बात को एक्सेप्ट कर लें या तुम्हारे इस मैसेज को एक्सेप्ट कर लें, वो अपनी जगह पर। मगर तुम ये मत समझो कि हर अच्छी ख्वाहिश जो है उसका रिजल्ट उसी तरीके से आ जाएगा जो एक आइडियल रिजल्ट होना चाहिए। इट वॉन्ट बी द केस। अफतत्मऊना, क्या तुम इस बात की तमा करते हो? तमा का मतलब है लालच, यानी ख्वाहिश करना, ऐसी ख्वाहिश कि जिसके अंदर बहुत ज्यादा एक इंसान इन्वॉल्व हो जाए, बहुत ज्यादा इन्वॉल्व हो जाए। यानी अगर हम देखते हैं कि किसी को कहते हैं कि तुम्हें पैसे का बड़ा लालच है, तो फिर वो जो ऑब्सेशन होता है वो किससे? ये मामला अंबिया सुलहा वो अफराद के जो वाकई सिंसियर हैं उनका मामला हिदायत के हवाले से भी है कि वो चाहते हैं किसी तरीके से हर एक को मोमिन बना दें, चाहते हैं किसी को हर एक को किसी तरीके से भी जन्नत का हकदार बना दें। यहां पर खुदा फरमाता है अफसत माऊना, कि क्या है मुसलमानों तुम्हारी ये ख्वाहिश है? अयुमनु लकुम, यहाँ पे चलो लाम जो इस्तेमाल हुआ है ये लाम लाम सबर है ग्रामेटिकली, इसका मतलब होता है कि क्या तुम ये चाहते हो कि तुम्हारी बात का इतना असर हो कि सबके सब तुम्हारी बात को कबूल करके ईमान ले आए? ये नहीं होने वाला। वक्त कहा ना, जबकि इन्हीं लोगों में वो लोग भी हैं, दिल इनके कैसे हैं अभी हम बात कर चुके हैं कि पत्थर से ज्यादा सख्त। वक्त कहा ना फरी कुम मिन, जबकि इन्हीं लोगों में वो भी हैं, यहां पर जो खुदा कह रहा है इन्हीं लोगों में वो भी हैं, ये यहूदियों की मुख्तलिफ कैटेगरीज को अब बयान करना शुरू कर रहा है। अगर आपके जहन में जब सूरह बकर स्टार्ट हुआ था तो ब्रॉडर उसके अंदर तमाम इंसानों की तीन कैटेगरीज थी, जाएंगी मुत्तकीन, मोमिनीन, मुनाफिकीन। अब इन्हीं के अंदर यानी एक ग्रो को लेकर केस स्टडी के तौर पर बनी इसराइल, बनी इसराइल के अंदर फर्दर कुछ कैटेगरीज को परवरदिगार आलम बयान कर रहा है। ये उन्हीं की ब्रांचेज ही हैं जो स्टार्ट में थी, उन्हीं की ब्रांचेज आप कह सकते हैं, लेकिन इसके अंदर देखिए क्या कहा है, कह रहा है खुदा वक्त काना फरीकुम मिनहु यस्माउना कलाम अल्लाह, इन्हीं लोगों में वो भी हैं कि जो अल्लाह का कलाम सुनते हैं, सुम्मा युहर्रिफूनहु सुनने के बाद उसको बदल देते हैं, सुम्मा युहर्रिफूनहु सुनने के बाद उसमें तहरीफ कर देते हैं, मिन बाद मा अकलू हो बाद इसके कि वो उसमें समझते भी हैं, अकल भी इस्तेमाल करते हैं, बहुम आलम और उनको पता भी। यानी जो इतना ढीठ है, जो इतना ढीठ है, यानी आप इसको नोट करें कि परवरदिगार आलम किस चीज पर इसरार कर रहा है कि नंबर एक ये अल्लाह का कलाम सुनते हैं, कोई डाउट नहीं है, इन्हें मालूम है, यानी तौरात के बारे में इनका क्या स्टैंड था, क्या ओपिनियन था, क्या अल्लाह की किताब नहीं है? अल्लाह की किताब है। क्या अल्लाह ने यह नाजिल नहीं की मूसा अलैहिस्सलाम पर? नाजिल की है। कई अल्लाह का कलाम है? जी हाँ अल्लाह का कलाम है। तुमको समझ में आ रहा है कि अल्लाह का कलाम है? जी हाँ समझ में भी आ रहा है। तुम जानते हो कि अल्लाह का कलाम है? जी हाँ हम जानते हैं कि अल्लाह का कलाम है। फिर उसके बाद यानी इस हद तक इंसान बेशरम बन जाए कि वो कहे कि नहीं फिर भी मैं इसके अंदर अमेंडमेंट करूंगा और उसको चेंज करूंगा और अपनी मर्जी का उसके अंदर एक पेवंद लगाऊंगा या अपनी मर्जी की उसके अंदर ऑल्ट्रेशन करूंगा, यानी बहुत वाकन बहुत हिम्मत और जरूरत चाहिए एक आदमी को इस हद तक बेहयाई के लिए, ढिटाई के लिए। वह हम जालम हूं तो इन्हीं लोगों में ये कौन सा ग्रोह हो सकता है? यानी अगर मैं आपसे सवाल करूं कि ये वाला ग्रोह जिसकी बात हो रही है क्या ये अवाम हो सकते हैं? अवाम हो सकते हैं ये? दे कांट बी द कॉमन पीपल, ये आम लोग नहीं हो सकते। अवाम का तो सारा मसला ये है कि उस जमाने में अवाम को तो लिखना पढ़ना आता कितना था? बहुत कम। ये वो अपराध है जिनको उलमा के ग्रोह से हम ताजिर कर सकते हैं, उलमा इस कोई शक नहीं है। इनका बहुत बड़ा प्रॉब्लम यह था कि वो अगर ट्विस्ट ना करें तौरात को तो वो अपने इंटरेस्ट को प्रोटेक्ट नहीं कर सकते थे। इसीलिए इल्म जो है वो बहुत बड़ी आफत है, अगर इंसान उसके तकाजों को पूरा न करे तो वाकई इल्म बहुत बड़ी आफत है, इसमें कोई शक नहीं है। ये उलमा सू का तस्करा हो रहा है, ये आम आवाम का तस्करा हो ही नहीं सकता, इसलिए उनके पास तो तौरात थी नहीं, एक्सेस ही नहीं था। ये जो कुरान के मामले में हमारे पास है और आज के जमाने में नो डाउट प्रिंट बहुत आसान है, किसी चीज को छाप देना बहुत आसान है, मगर उस जमाने में जो टेक्निकल प्रॉब्लम, टेक्नोलॉजी का प्रॉब्लम, वो तो अपनी जगह पर। دوسرا بڑا پرابلم یہ تھا کہ اگر کیجیے آپ چاہتے بھی ہیں، یعنی اگر آپ یہودی عوام ہیں اور یہ چاہتے ہیں کہ کسی طریقے سے دیکھیں کہ بھائی اس کتاب میں لکھا ہوا کیا ہے، آپ کو ایکسیس نہیں تھا، یعنی عوام کے پاس ایکسیس ہی نہیں تھا، تو وہ کتاب جو ہے وہ ہمارے پاس ہے، ہم آپ کو بتائیں گے. تو اب جو یہ بول رہے ہیں اسی کو ایبسولوٹ ٹروتھ کے طور پر کنسیڈر کیا جائے گا. اس لیے ان کا تحریف کرنا اور زیادہ نقصان دہ تھا، بہت زیادہ ہارمفل، اس میں کوئی شک نہیں. ثم یحرفونہ من بعد ما عقلوہ وہم یعلمون، بعد اس کے کہ وہ اس کو جان بھی رہے تھے، سمجھ بھی رہے تھے، پھر اس کے بعد اس کو تحریف کر رہے تھے. یہ انٹلیکچوئلس کا وہ گروہ، دانشوروں کا، علماء کا وہ گروہ کہ جن کے ہاتھ میں وہ کتاب اس وقت موجود تھی، اور جو اس کے اندر بہت پہلے بھی بہت تحریف ہو چکی تھی، ایسا نہیں تھا کہ نہیں ہوئی تھی. یعنی اگر آپ خود حضرت موسیٰ علیہ السلام کے زمانے سے تھوڑا آن ورڈ دیکھیں تو حضرت موسیٰ علیہ السلام کا جب انتقال ہوتا ہے تو اس کے بعد توریت کے اندر انہوں نے آہستہ آہستہ جیسے جیسے انبیاء کا زمانہ بیچ میں گیپ آتا گیا اور اس کے اندر چینج ہوتی گئی، بہت دفعہ پوری توریت ڈسٹرائے ہو گئی، پھر بعد میں پوری میموری سے انہوں نے لکھی ہے، کئی دفعہ تو اس طریقے سے بھی ہوا ہے. پھر اس کے بعد حضرت ختمی مرتبت کا جو زمانہ ہے، آخری رسول کا، ہمارے رسول کا، اس زمانے میں مزید یہ لوگ اس کے اندر تحریف کر رہے تھے کہ بھائی تمہاری اس تحریف شدہ کتاب کے اندر جس میں تم نے اتنے چینجز کیے ہیں اس کے باوجود اس میں آج بھی اس آخری رسول کا تذکرہ موجود ہے، اسی بنا پر تو تم یہاں پر آئے تھے مدینہ منورہ کے اندر. یعنی چینجز اصلی طور پر کہیں بھی موجود ہے، اور یہودی بھی کلیم نہیں کرتے کہ موجود ہے. یعنی اس کو بہت کلیئر رکھیے گا کہ توریت کے اندر جو تحریف ہے یہ تو ایک پرٹیکولر، یعنی اسپیشل سبجیکٹ ہے جس کے اوپر تو ہزاروں کتابیں لکھی گئی ہیں. یعنی یہ میں مبالغتاً نہیں کہہ رہا، ایگزیجریٹ نہیں کر رہا ہوں کہ 100-200 کتابیں نہیں، ہزاروں کتابیں لکھی گئی ہیں خود یورپ کے اندر، خود انگریزی کے اندر. آپ صرف گوگل کے اوپر جائیے اور ٹائپ کریں اور دیکھیں تو کوئی بھی اس بات کو کلیم نہیں کرتا کہ یہ جو توریت ہے یا انجیل ہے ایون بائبل، کہ یہ اس زمانے میں جس طرح سے پروردگار عالم نے نازل کی تھی اسی فارم کے اندر موجود ہے، کوئی بھی یہ کلیم نہیں کرتا. نو بڑی نہیں، نو اولڈ ٹیسٹامنٹ، نو نیو ٹیسٹامنٹ، یہ سب بعد میں میموری کے ذریعے سے انہوں نے اس کو واپس سے کمپائل کیا ہے. یعنی آپ اس بات کو بہت کلیئر رکھیے اپنے ذہن کے اندر کہ ہمارے پاس اگر قرآن مجید کے اندر حضرت عیسیٰ علیہ السلام کا تذکرہ نہ ہوتا اور حضرت موسیٰ علیہ السلام کا تذکرہ نہ ہوتا تو ہمارے پاس کوئی جسٹیفیکیشن نہیں ہے حضرت موسیٰ علیہ السلام اور حضرت عیسیٰ علیہ السلام کو ماننے کی، ہمارے پاس کوئی جسٹیفیکیشن نہیں. اس لیے کہ وہ کتابیں جو ہیں اس کے اندر تو اتنی تحریف ہے، اتنی تحریف ہے، یعنی جب وہ پریزنٹ کرنے والا خود کہہ رہا ہے کہ دس از ناٹ دا ورلڈ آف گاڈ ایز اٹ واز ریویلڈ، تو اس کے بعد ظاہر ہے کہ کوئی دوسرا اس کو کیوں قبول کرے گا. قرآن مجید کا تو یہ واقعہ ہے، اس کا کوئی شک نہیں ہے. پوری دنیا میں آپ آ کر دیکھیں تو ایک ہی بہرحال لکھنے اس کا ہے قرآن مجید کا، جو وہاں کا الحمد للہ شروع ہو کے ورنہ اس کا ختم ہو رہا ہے. یہ بہت بڑا سکسیس ہے اور خود خدا ہی کا اس کے اندر ظاہر ہے کہ ایک پارٹیسپیشن ہے کہ اس نے اس کو محفوظ رکھا، پریزرو رکھا. بہرحال ہم اپنی بحث کو ہٹ جائیں گے بہت زیادہ اس سے. تو خلاصہ کلام یہ ہے کہ اس میں تو کسی قسم کا کوئی دو رائے ہے نہیں، دیر از نو سیکنڈ اوپینین کہ جو توریت ہے یا انجیل ہے اٹس ناٹ دا ورڈ آف گاڈ ایز اٹ واز ریویلڈ. پہلے اس میں تحریف ہوتی رہی، اس کے بعد پیغمبر اکرم جب مدینہ منورہ میں تھے اور وہ اپنی انہی تحریف شدہ کتابوں میں، فار ایگزامپل 100 لائنیں تھیں اور ان میں سے 50 جو ہیں وہ تحریف ہو گئے، تو 50 تحریف ہونے کے بعد بھی 50 تو اس کے اندر کہیں ہے، اب وہ کہاں ہے وہ نہیں معلوم. اس میں کون سا ہے پن پوائنٹ کر کے کہ یہ ورڈ آف گاڈ ہے، یہ ورڈ آف گاڈ ہے، یہ ورڈ آف گاڈ، وی کانٹ سے اینیتھنگ، لیکن یہ اسی کے اندر بہرحال موجود بھی ہے. اسی کو دیکھ کر اتنی گائیڈنس تو انہوں نے پھر بھی لے لی کہ مدینہ منورہ کے اندر آنے والا ہے وہ آخری رسول، مائگریٹ کر کے آئے گا، ہمیں یہاں پر آ جانا چاہیے، یہ اور وہ ساری چیزیں. پھر اس کے بعد جب پیغمبر اکرم آئے اور ان کا انٹرسٹ جو ہے وہ خطرے میں ان کو نظر آنے لگا یہودیوں کو، اس موقع پر انہوں نے مزید تحریک کی. یہ جو آیت ہے اب اس کو ذرا دیکھیے، افتتمعون ان یؤمنوا لکم، کیا تم اس بات کی خواہش رکھتے ہو کہ وہ تمہاری بات کو قبول کر لیں گے؟ وقت کانا فریق منہم، جبکہ انہی میں سے وہ گروہ بھی ہے، گروہ بھی تھا کہ جس نے اللہ کا کلام سنا، تم میں یحرفونہ ہوں، اس کے بعد اس کو تبدیل کر دیا، من بعد ما عقلوہ، بعد اس کے لیے انہوں نے سوچا بھی، غور بھی کیا، وہم یعلمون، اور ان کو پتا بھی تھا کہ یہ وہ کیا کر رہا ہے. وَإِذَا لَقُوا الَّذِينَ آمَنُوا، اب یہ دوسرا گروہ، اور جب یہ لوگ ایمان والوں سے ملاقات کرتے ہیں تو قالوا آمنا، تو یہ لوگ کہتے ہیں کہ ہم ایمان لائے. وَإِذَا خَلَا بَعْضُهُمْ إِلَى بَعْضٍ، اور جب یہ لوگ اپنے دوسرے دوستوں کے ساتھ ملاقات کرتے ہیں، قالوا، تو وہ کہتے ہیں، اتحدثونہم بما فتح اللہ علیکم، کہ تم انہیں وہ باتیں بتا رہے ہو
कि जिससे अल्लाह इसको पता दे देगा, लयुहाज्जुकुम बिही इंदा रब्बिकुम, जिसके बाद ये अपने रब की बारगाह में हुज्जत पेश कर सकते हैं, दलील दे सकते हैं। अपला ताकिल, क्या तुम्हें अकल नहीं है? ये है वो गुरु जिसके बारे में आप सारा जो तो सभी मुनाफिक हैं यहूदियों के अंदर, अगर वो कह रहे हैं कि भाई हम अपनी किताब में देखते हैं फिर हम तहरीफ करते हैं तो मुनाफिकत तो है, मगर इन मुनाफिकत करने वालों में वो पहला गुरु का वो उलमा का। अब इन्हीं उलमा की एक और कैटेगरी है जो अपने नेफाक को अमली जामा पहनाने के लिए मुसलमानों के दरमियान आकर अपने ईमान का इजहार करें। एक ईमान का इजहार इस तरीके से करना कि हाँ भाई हमें आपका किरदार बहुत पसंद है, हम आपके दूसरे मौजूदों को देख रहे हैं, हम आपका एटीट्यूड देख रहे हैं, आपकी अप्रोच देख रहे हैं और बहुत इम्प्रेसिव है, ये है वो है सही है, तो हम आपके ऊपर ईमान ले आए। एक ये तरीका। एक दूसरा तरीका ये है कि वो बाकायदा कहें, हालांकि है ईमान नेफाक वाला ही, कोई जेन्युइन फेथ नहीं है, मगर उसके बाद आकर ये कहें कि साहब हमने आप पर ईमान लाने का फैसला किया और इसलिए किया कि अपनी किताबों में आपके बारे में पढ़ा, वही किताब जो अभी भी तहरीर शुदा है, ये है वो है सब कुछ है, मगर अभी भी उसके अंदर हमें आपके बारे में इतना कुछ मिल जाता है कि वी आर विद नो डाउट, वी आर सर्टेन कि यू आर द प्रॉफिट ऑफ ऑलमाइटी अल्लाह, तो हम यहाँ पर आए यहाँ पर ईमान लाने के लिए। इसका तकाजा तो ये था कि ये वाकयान जेन्युइन ईमान लेकर आते हैं। परवरदिगार फरमाता है नहीं, इन लोगों में एक वो भी है जो ईमान से पोर्ट्रे कर रहे हैं कि हम मोमिन हैं और फिर उसके बाद मुसलमानों को यकीन दिलाए ये भी बोल रहे हैं कि हमने अपनी किताबों में ये देखा। एज अ रिजल्ट ये उनके लिए खतरनाक है, खुद आप उनके दुनियावी वर्ल्डली इंटरेस्ट के हिसाब से देखें तो ये खतरनाक है। जब ये अपने वापस पुराने दोस्तों के पास जाते हैं जो डिक्लेयर्ड यहूदी हैं उनके पास जाते हैं तो वो उनको बोलते हैं तुम लोग क्या बेवकूफी कर रहे हो, अगर तुमको अपने आप को मोमिन शो करने का या ऐसा शो करने का दिल भी हो रहा है कि इसके जरिए से तुमको दूसरी चीजों के हवाले से नुकसान पहुंचाओ मुसलमानों को, तो वहां पर जाओ ईमान का ऐलान करो, मगर ये क्या तुम शुरू कर दिया कि हमारी किताब में ये लिखा हुआ है, हमारी किताब में ये लिखा हुआ है, ये तुम बोलने के बाद कि हमको मरवाओगे फंसवाओगे बाद में, ये तो पूरा डॉक्यूमेंट बनता जा रहा है हमारे खिलाफ। तो ये चीज वो है कि जिसके बारे में खुदा फरमाता है कि इन्हीं लोगों में वो भी है कि जब ये लोग आते हैं साहिबान ईमान के पास कालू आमन तो वो ईमान का ऐलान करते हैं। वह एजा खला बाज़हुम इला बाज़िन, और जब अपने बाज़ से मुलाकात करते हैं यानी अपने पुराने दोस्तों के साथ मुलाकात करते हैं, कालू तो वो कहते हैं आज तो हद दे सुनो कि तुम लोग क्या कर रहे हो, क्या तुम वो बातें बता रहे हो बेमा फतह अल्लाह अलैकुम, जिसका नतीजा ये निकलेगा कि ये तो तुम्हारे ऊपर वाज़े तौर पर आर्गूमेंट में ये लोग तो जीत जाएंगे, पता तो हो जाएगी, ले युहाज्जुकुम बिही इंदा रब्बिकुम, ताकि वो तुम्हारे खिलाफ अपने रब के सामने आर्गूमेंट रख सके, यानी उनका ईमान तो और ज्यादा कौवत पकड़ लेगा कि हाँ भाई अब तो ये यहूदी भी बोल रहे हैं कि हमारी किताबों के अंदर ये लिखा हुआ है, तो अगर वो अपने खुदा से कहे कि हाँ मालिक तेरा बड़ा एहसान है कि तूने ये बता दिया कि यहूदियों की किताब में भी ये लिखा हुआ है, यानी जो हमारी किताब ये कह रही थी कि यहूदियों की किताब में मौजूद है वो इन्हीं लोगों के जरिए से उसको हमने चेक कर लिया, ये लोग खुद बोल रहे हैं इस बात को। जैसे कई मरतबा आप सुनते होंगे बुखारी में ये लिखा हुआ है, कई मुस्लिम में ये लिखा हुआ है, और कई मरतबा ये होता है कि वो आकर बोल भी देते हैं कि हाँ बुखारी में हमारे ये लिखा हुआ है। खैर अब तो छुपाने का कोई सवाल ऐसा नहीं रहा है, लेकिन उसके अंदर भी शायद आपको हैरत हो कि जो नए वर्जन आ रहे हैं उसके अंदर बड़ी तहरीफात हो रही है, बहुत चेंजेस है उसके अंदर। तो ओल्ड आप वर्जन उठाकर देखें और फिर जो नए वर्जन आते हैं ताकि उसके अंदर वो चेंज करते जाते हैं, बाकी एक लफ्ज भी तखरीज कर दिया, निकलवा दिया उसको, निकाल दिया। खैर अफलाता कहूँ, क्या तुम लोग अकल इस्तेमाल नहीं करते? आगे खुदा फरमाता है अवला यालमूना, क्या इनको नहीं मालूम है अन्नल्लाह यालमु मा युसिरूना व मा युलिनू, कि अल्लाह तो वो सब जानता है जो ये छुपाते हैं या वो ऐलान करते हैं। ये तो बेचारे ये जो आम मुसलमान है उनको तुम मिसाल के तौर पर ये कहो कि यूं है और यूं नहीं है और ये मत बताना इनको वरना ये लोग यूं कर लेंगे, तो ये सारी चीजें तुम इनके खिलाफ तो एज ए ह्यूमन जब डीलिंग होती है एक इंसान की इंसान से तो उसकी लिमिटेशन है, मगर अल्लाह की तो कोई लिमिट नहीं है। अवला यालमून, क्या ये लोग नहीं जानते कि अल्लाह यालमु मा युसिरूना, अल्लाह तो उसे भी जानता है जो ये लोग छुपाते हैं, वमा युलिनू, और जिसका ये लोग ऐलान करते हैं डिक्लेयर करते हैं उसको भी जानता है। अब उसके बाद तीसरा गुरु आ रहा है, ये अवामुन नास का। तो पहले दो गुरु जिनका तस्करा किया गया ये अवामुन नास के नहीं थे, इनका ताल्लुक उलमा से था, इसलिए कि इसमें तो डायरेक्ट तौरीत के एक्सेस की बात हो रही है, एक तहरीफ करने वाला, एक निफाक के जरिए से ये शो करने वाला जो बहुत सिंसियर है हमारी अपनी किताबों में हम देख कर आए, ऑल्दो दे आर नॉट सिंसियर। तीसरा ग्रुप वमिन उम्मीदूना, और इन्हीं लोगों में उम्मीदीन भी है। उम्मीदीन जिसको कहते हैं ये बड़ा इंटरेस्टिंग है,
امی, ام عربی زبان کے اندر کہتے ہیں, یہ تو ڈسکس بھی ہوا تھا اگر آپ کو یاد ہو. ام کس کو کہتے ہیں عربی زبان میں؟ سورہ فاتحہ کو جب ہم ڈسکس کر رہے تھے تو یہ بات آئی تھی, ام الکتاب. ام کہتے ہیں ماں. امی کسے کہیں گے؟ امی اسے کہیں گے جو ماں سے وابستہ ہو جائے. تو یہ تو کوئی بری چیز تو نہیں ہے, ماں سے وابستہ ہونا تو کوئی بری چیز نہیں ہے. اس امی کا مطلب بنتا ہے جو ماں سے وابستہ ہو. ٹھیک ہے, اوکے. ہم تھوڑا سا اس کو اسٹیپ بائی اسٹیپ چلتے ہیں. یہاں پر ماں سے وابستہ تو کون سا بچہ ہے جو ماں سے وابستہ نہیں ہوتا ہے؟ اس اعتبار سے تو ہر بچے کو یا ہر انسان کو آپ کہیں امی ہے, آپ بھی امی ہیں, ہم بھی امی, سب امی ہیں. لیکن نہیں, امی ایک خاص مطلب کے تحت استعمال ہوتا ہے. اس کا مطلب ہوتا ہے کہ ایسا کہ جو ماں سے اس طرح سے وابستہ ہے کہ ماں نے اپنی محبت کی وجہ سے اسے استاد کے حوالے نہیں کیا. گیٹنگ دا پوائنٹ؟ ماں نے اپنی محبت کی وجہ سے اسے استاد کے حوالے نہیں کیا. گھروں میں میرے جگر کا ٹکڑا ہے, میرا بچہ ہے, میرا لال ہے, یہ ہے, وہ ہے, تو کیا کہ نہیں میرے پاس رہے گا, میں استاد کے پاس کو نہیں جانے دوں گا. جب وہ استاد کے پاس نہیں جائے گا, کوئی بھی بچہ ایسا نہیں ہو سکتا ہے کہ جو ماں سے ہمیشہ ہمیشہ لگا رہے, کوئی نہیں ہو سکتا. ظاہر ہے اس کو اپنی انڈیپینڈنٹ لائف ہے, پرماننٹ لائف ہے, گزارنی ہے. مگر اس بچپنے میں جبکہ وہ پڑھ لکھ سکتا ہے, اس موقع پر جب وہ اس طرح سے ایک اٹیچمنٹ ڈیولپ کر لے گا, تو ایز اے ریزلٹ وہ جو بچپن میں گرومنگ ہو سکتی تھی, پڑھائی ہو سکتی تھی, لکھائی ہو سکتی تھی, دیٹ وونٹ ٹیک پلیس, نہیں ہو پائے گی. اس کو کہتے ہیں امی. تو ایز اے ریزلٹ اس کا نتیجہ یہ نکلتا ہے کہ پڑھنا لکھنا نہیں آتا. اس کے بعد یہ لفظ استعمال ہونے لگا اس شخص کے لیے کہ جو کسی استاد کے پاس نہیں ہے. ون, جو استاد کے پاس نہیں ہے, یعنی اب اس کا جو ایکچوئل مطلب ہے وہ اپنی جگہ, وہ ڈکشنری مطلب رہا, یہ والا مطلب اس کا بن گیا. جو ہم نے آپ کو سمجھانے کے لیے پہلے بھی شاید یہ مثال دی ہوگی کہ مجلس کا ویسے مطلب کیا ہے. مجلس کا مطلب ہے بیٹھنے کی جگہ, جیسے اس وقت ہم یہاں بیٹھیں گے, بیٹھنے کی جگہ. مگر آپ اگر کہیں کہ یہاں پر مجلس ہو رہی ہے اور ہم آخر میں مصائب نہ پڑھیں, تو کوئی اعتراض کر سکتا ہے, وہ مصائب تو آپ نے پڑھے ہی نہیں, یہاں تو مجلس ہو رہی تھی. تو مجلس ڈکشنری کے اعتبار سے ہو رہی تھی, نہ کہ اس اصطلاح کے اعتبار سے. جو اصطلاح ہے اس میں پھر یہ بات جو ہے وہ سیکنڈری ہو جاتی ہے. امپورٹنٹ یہ ہوتا ہے کہ یہ کسی استاد کے پاس نہیں گیا. استاد کے پاس نہیں گیا, اس کا رزلٹ یہ ہے کہ اس کو پڑھنا نہیں آتا, لکھنا نہیں آتا. جب پڑھنا نہیں آتا, لکھنا نہیں آتا, تو مطلب یہ ہوگا کہ یہ جاہل ہے. مطلب یہ ہوگا کہ یہ جاہل ہے, اس کا مطلب یہ کہ اگنورنٹ ہے, اس کو نہیں پڑھنا آتا نہ لکھنا آتا. اب اس کے بعد یہاں پر تو یہودیوں کے لیے لفظ استعمال ہوا امیون کا, امیون, کہ یہ لوگ امی ہیں, یعنی جاہل ہیں. ان میں سے ایک گروہ وہ بھی ہے جو جاہل ہے, جس کو پڑھنا بھی نہیں آتا, لکھنا بھی نہیں آتا ہے. قرآن کنڈیم کرتا ہے ان کو کہ ان کو کچھ نہیں آتا سوائے یہ اپنی تمناؤں میں لگے ہوئے ہیں, اس کے علاوہ کچھ نہیں ہے. وہ ہم دیکھتے ہیں. انٹرسٹنگ یہ ہے کہ قرآن کے اندر یہی لفظ امی پیغمبر اکرم کے لیے بھی آیا ہے صلی اللہ علیہ وسلم. رسول امی, بہت آپ نے استعمال سنا ہوگا, امی 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 امی. تو اب یہ امی کا لفظ جو پیغمبر اکرم کے لیے استعمال ہوا ہے, اس کا کیا مطلب ہے؟ یہ ڈیبیٹ شروع ہو گئی. ایز اے ریزلٹ اس کے اندر ظاہر ہے کہ برادران اہل سنت ہیں, وہ تو پیغمبر اکرم کے بارے میں تقریباً اسی بات کے قائل ہیں کہ پیغمبر اکرم کو لکھنا پڑھنا نہیں آتا. ہاں, وہ ساری چیزیں وہاں سے شروع ہو جاتی ہیں, وہ سب چیزیں آپس میں لنک یہاں پر ہوتی ہیں. ہم صرف اشارہ کر رہے ہیں اس لیے کہ یہ ٹاپک اس وقت ہے نہیں, صرف امیین کا لفظ آیا, لہٰذا توجہ دلانے کے لیے کہ یہ امی کا لقب جو پیغمبر اکرم کے لیے آیا, تو انہوں نے کہا کہ پیغمبر, یعنی اس کا مطلب ان کو لکھنا نہیں آتا, پڑھنا نہیں آتا. اچھا, ہمارے یہاں جو علماء نے اس میں بڑی ڈبیٹس کی ہیں, بہت یعنی مستقل پرماننٹ بکس لکھی گئی ہیں, 400 پیج, 500 پیج, 1000 پیجز کی کتابیں لکھی گئی ہیں اس کے اوپر, اور بڑی معرکۃ العرا بحث ہے اس کے اندر, کیسا کیا ہے. عام طور پہ شیعہ علماء جس بات کے قائل ہیں, وہ اس بات کے قائل ہیں, وہ کہتے ہیں کہ اس کا مطلب وہ ہے کہ جو استاد کے سامنے نہ گیا ہو. آپ یہاں پر یہ جو جاہل کا ترجمہ کر رہے ہیں وہ غلط کر رہے ہیں. اس کا وہ مطلب جو ہے کہ ماں سے وابستہ ہو, وہ تو بالکل ڈکشنری مطلب ہو گیا. اس کے بعد سیکنڈ, کہ اس کا ریزلٹ یہ ہوتا ہے کہ وہ استاد کے سامنے نہیں گیا. ہاں, یہاں تک ٹھیک ہے, وہ استاد کے سامنے نہیں گیا, استاد کے سامنے نہیں گیا, لیکن اس کا استاد براہ راست خدا ہے. یعنی وہ پڑھتا نہیں تھا, لکھتا نہیں تھا, یہ ایک چیز ہے. وہ پڑھ نہیں سکتا تھا, لکھ نہیں سکتا تھا, یہ چیز دوسری ہے. جاہل ہونے کا تقاضا یہ ہے کہ نہ پڑھ سکتا تھا نہ لکھ سکتا تھا, یعنی کیپیبل نہیں تھا. नहीं पढ़ता था, नहीं लिखता था, इसका यह मतलब नहीं है कि कैपेबल नहीं था, इसका मतलब यह है कि वो चीज उस वक्त एग्जीक्यूट नहीं हो रही थी। फॉर एग्जाम्पल राइट नाउ, इस वक्त अगर जब आप हमारी बात सुन रहे हैं तो आप पढ़ नहीं रहे, लिख नहीं रहे, बट दैट डज नॉट मीन कि आपको पढ़ना नहीं आता, लिखना नहीं आता। ये अलग चीज है कि पढ़ नहीं सकते थे, लिख नहीं सकते थे, और ये अलग चीज है कि सकते थे मगर नहीं कर रहे थे, इसलिए कि वो जाहिरी तौर पर किसी उस्ताद के सामने नहीं गए थे। और एज अ रिजल्ट कुरान बिकेम अ वंडरफुल मिरेकल। क्यों? इसलिए कि अगर किसी उस्ताद के सामने बैठे होते तो नंबर एक वो उस्ताद उनसे अफजल होता, इनकी नबूवत उसके ऊपर कैसे होती कि ये मफजूल है वो अफजल है, उसकी सुपीरियरिटी है, जैसे कि वो उस्ताद। और फिर दूसरी बात यह कि ये कहा जा सकता था कि इस उस्ताद ने कुरान इसको सिखा दिया, दैट वाज नॉट द केस। परवरदिगार आलम इस चीज को एस्टैब्लिश करने के लिए कोई ये ना कह सके कि मेरा रसूल जो है उसने किसी के सामने तालीम हासिल की है, इसलिए परवरदिगार आलम ने पैगंबर अकरम को किसी उस्ताद के सामने जाहिरी एतबार से भी नहीं रखा कि बस मैं और मेरा रसूल जो है उसे मैं डायरेक्ट ही जो कुछ मुझे बताना होगा मैं बताऊंगा। अब यहां पर जो बात कही जा रही है वो यहूदियों के बारे में, उस गुरु के बारे में जो अवामुल नास था, जो आम लोगों का गुरु है, उस जमाने में खुसूसियत के साथ पढ़ना लिखना, जैसे कि हम बार बार कह चुके हैं, कोई बहुत कॉमन चीज नहीं थी। वमिन हुम उम्मीदून, इन्हीं लोगों में उम्मीदीन है, इन्हीं यहूदियों के अंदर उम्मीदीन भी है, यानी जाहिल लोग हैं। ला यालमून किताब इल्ला अमानी, जो किताब से कुछ नहीं जानते, किताब के बारे में कुछ नहीं जानते। ला यालमून किताब इल्ला अमानी सिवाय तमन्नाओं। हाँ ये किताब है बहुत अच्छी, हाँ ये किताब है बहुत इंपॉर्टेंट, हाँ ये किताब ही हमारा दीन है बड़ा इंपॉर्टेंट, हाँ इसके जरिए से हमको निजात मिलेगी, हाँ इसके जरिए से हम जन्नत में जाएंगे, हाँ इसके जरिए से ये फायदा होगा वो फायदा होगा, इसके अलावा उस किताब के अंदर लिखा गया, उस किताब के अंदर मैसेज किया, नथिंग। वेरी ऑनेस्टली आप मुझे बताइए, कुरान का ये मामला नहीं हो गया हमारे साथ? ये लोग तो जाहिल थे, ये लोग तो वाकई जाहिल थे। आज भी अगर आप कुरान के हवाले से उन अफराद की बात करें कि जिनको पढ़ना लिखना नहीं आता है, तो उनके पास तो शायद कोई उज़्र मौजूद है, शायद तो उनके पास एक्सक्यूज है, यहां भाई नहीं आता है पढ़ना लिखना तो हम क्या करें। मगर आप मुझे ऑनेस्टली बताइए कि जितना अफराद को पढ़ना लिखना आता है वो कुरान को कितना पढ़ते हैं? वाकई नहीं है, समझने वाला स्टाइल हो या कुछ बहस करने वाला, गुफ्तगू करने वाला हो, कितना उसके अंदर। और इसके अंदर हमारा बहुत पुराना एक आर्गूमेंट है कि इसके अंदर इन आयतों को आप नोट कीजिए और उसके बाद फिर अपने आप से सवाल कीजिए कि जो स्कूल हमारे चलते हैं, जो कॉलेजेस हमारे चलते हैं, कुरान मजीद की एंट्री बैंड है, वहां पर कुरान मजीद की एंट्री बैंड साइंस कॉलेज है, साइंस के अंदर हम कुरान कैसे पढ़ेंगे? कॉमर्स कॉलेज है, कॉमर्स के अंदर कुरान, अभी कुरान आएगा कहां पर पढ़ाया जाएगा इस कुरान को? इन इस ग्रुप में इन स्टूडेंट ने कहां जाना है? घर के अंदर इनको कारी साहब आते हैं, कुरान मजीद सिर्फ अरबी के अंदर पढ़ना या बोलना सिखाते हैं, किस तरीके से उसको डिलीवर करना है, दैट्स ऑल, इसके अलावा कुछ भी नहीं। ये कुरान मजीद जो है इसके अंदर जो मैसेज है ये डिस्कस कहां पर होने वाला है? यानी ये जो कुरान मजीद के हवाले से या अल्लाह की किताब के बारे में परवरदिगार आलम कंडेम कर रहा है, तो वमिनहुम उम्मीयून, इनमें वो जाहिल भी हैं, ला यालमून किताब, किताब के बारे में कुछ नहीं जानते, इल्ला अमानिय्या, सिवाय उनकी तमन्नाओं को। ये सूरा पढ़ो तो बुखार खत्म हो जाएगा, ये सूरा पढ़ो तो नजला खत्म हो जाएगा, ये सूरा पढ़ो तो दौलत बहुत आ जाएगी, ये सूरा पढ़ो तो ये मसला हल हो जाएगा, ये सूरा पढ़ो तो औलाद हो जाएगी, ये सूरा पढ़ो तो शादी हो जाएगी। ये अच्छा है, मैं मना नहीं कर रहा हूं, मगर इसके अलावा कुछ भी नहीं। इसके अलावा आखिर में क्या है कि हम कुछ भी ना करें, बहरहाल आखिर में मोमिन तो है, हम कुछ भी ना करें, हम बहरहाल आले मोहम्मद के मानने वाले थे, हम कुछ भी ना करें, बहरहाल हम तो जन्नत में जाने वाले हैं। ये वो जो अंदाज है जिसको यहाँ पे खुदा ने कंडेम किया, वमिनहुम उम्मीयून ला यालमून अलकिताब इल्ला अमानी, इन्हीं उम्मीदीन में, इन्हीं जाहिलों में वो लोग भी हैं कि जिन्हें किताब के बारे में कुछ नहीं पता, इल्ला अमानी व इनहुम इल्ला यज़ुन्नून, और ये लोग क्या कर रहे हैं? सिर्फ और सिर्फ अपने गुमान पर चल रहे हैं, कंजेक्चर्स के ऊपर चल रहे हैं, कोई चीज एस्टेब्लिश नहीं कर रहे, सिर्फ कंजेक्चर्स के ऊपर चल रहे हैं। यहां पर परवरदिगार आलम ने दो बातों की बड़ी शदीद मुज़म्मत की, बहुत शदीद। नंबर एक, अकायद के मामले में तकलीफ, अकायद के मामले में तकलीफ, उसूल दीन के अंदर तकलीफ। तुम ये कैसे बोलते हो मेरी अम्मा ने बोला, मेरे दादा ने बोला, दादी ने बोला, लिहाजा मैं ये मानना, व्हाट डू यू मीन बाय दैट, क्या मतलब? इस्लाम को इतना कॉन्फिडेंस है अपने ऊपर, इस्लाम कहता है कि ये कोई चीज नहीं है कि तुम ये बोलो कि मतलब उसने बोला था खुदा एक है, लिहाजा मैं खुदा को एक मान रहा हूं, ये क्या बात है? तुम्हारे पास अपनी क्या दलील है? खुदा होना चाहिए नहीं होना चाहिए, बात करो इस पर, अगर होना चाहिए तो कितने होना चाहिए? और फिर उसके बाद जब तुम कोई चीज कहोगे नहीं नहीं हाँ हाँ ठीक है हम भी सोचते हैं, तुम भी जो सोचते हो दूसरी चीज, सिर्फ जन पे काम नहीं चलेगा, जन का मतलब कंजेक्चर्स पे काम नहीं चलेगा, तुमने उसके अंदर अपना आर्गूमेंट एस्टेब्लिश करना है। जैसे बुनियादी अकायद है, अगर आप तौजुल मसाइल खोल कर देखें तो पहला जुमला क्या है उसके अंदर, उसूल दीन के अंदर तकलीद हराम है। उसूल दीन के अंदर तकलीद हराम है, तकलीद होगी फुरूए दीन के अंदर। वो नमाज कैसे पढ़ना है, रोजा कैसे रखना है, वो सारी चीजों में तकलीद हो सकती है, मगर इसके अंदर कि मैं खुदा को क्यों मानता हूँ, इसलिए मानता हूँ मेरा दादा ने कहा था, मैं इसलिए बोलता हूँ मौलाना ने कहा था, तो नहीं मौलाना का आर्गूमेंट जो समझ में आ रहा है, और वो कहें आर्गूमेंट उन्होंने ये दिया था वो बहुत अच्छा लग रहा है, वो अपील कर रहा है, ये बात समझ में आ रही है, मगर ये कि जस्ट बिकॉज दैट पर्सन इज सेइंग दिस इस वजह से मैं कबूल करता हूँ, ताकि अकायद के अंदर तकलीद की कोई गुंजाइश नहीं है। छोटी सी दलील हो मगर अपनी दलील समझ में आ रहा हो कि हाँ तभी किसी और की भी बात है वो दलील की बुनियाद पर कबूल की जाएगी। अकायद के अंदर तकलीफ नॉट अलाउड, एब्सोल्युटली नॉट अलाउड। इस्लाम इसको बिल्कुल कंडेम करता है कि ये तो एक्सेप्टेबल है ही नहीं। वह इन हम इल्ला यजुन्नु, और दूसरी चीज कि तकलीफ तो नहीं करनी है, अकल इस्तेमाल करनी है, वो भी पार्शली नहीं, वो भी पार्शली नहीं। जो दलील तुम्हारी है वो इतनी स्ट्रांग एनफ हो कि तुम वाकई कन्विंस हो जाओ, कंजेक्चर्स पर नहीं चलना, कंजेक्चर्स पर नहीं चलना। हाँ, उसके बाद एस्टेब्लिश हो गया कुरान मजीद अल्लाह का मौजूद है, वाकई समझ में आ रहा है, तो फिर उसके बाद सरेंडर। हाँ, ये है अल्लाह की किताब, ये है अल्लाह का मौजूदा, फिर सरेंडर कि अब मालिक तेरी बात कबूल करेंगे, जाहिर है कि अब ये तेरा पैगाम है तो अब इताअत की मंजिल है, फिर उसके बाद तकलीद और ये सारी चीजें शुरू होती हैं। वरना इताअत का कोई मतलब नहीं है, ओबीडियंस का कोई मतलब नहीं है। जब मैं अल्लाह को ही नहीं मानता हूं तो अल्लाह की ओबीडियंस का क्या मतलब है? तो पहले वो बुनियादी जड़ या रूट जो है वो सही हो जाए, फिर बाकी सारी चीजें सही हो जाएगी। यहां पर तीन गिरोह आ चुके हैं, एक वो तहरीफ करने वाले, दूसरे वो मुनाफिक जो आकर वो बातें बयान कर रहे हैं जो तौरात के अंदर है, एज ए रिजल्ट खुद जो जाहिर यहूदी है वो खतरे में आ रहे हैं, तीसरा ये आवाम का ग्रोह, चौथा ग्रोह। यहां पर फिर एक मरतबा उन तहरीफ करने वालों की मजम्मत हो रही है, वाई है अफसोस है उन लोगों के हाल पर, यक्तुबून अल किताब बअयदीहिम, के जो अपने हाथों से खुद लिखते हैं, यक्तुबून अल किताबा बअयदीहिम, अपने हाथों से खुद लिखते हैं, सुम्म यकूलूना, उसके बाद ये कहते हैं कि हाज़ा मिन इंदिल्लाह, कि ये अल्लाह की तरफ से नाज़िल हुआ। वही गुरु है उलमाए सू, सुम्म यकूलूना हाज़ा मिन इंदिल्लाह, अपने हाथों से लिख रहे हैं, फिर उसके बाद कह रहे हैं कि हाज़ा मिन इंदिल्लाह, यानी अपने हाथों से नहीं तो किसी और के हाथों से इंसान लिखता है, लिखता तो अपने हाथों से ही है। ये इसरार है कि उनको मालूम है कि वो खुद इस बात को तहरीफ कर रहे हैं। एक तो ये ना किसी और ने कर दिया और मैं मिसअंडरस्टैंडिंग की वजह से आगे कोट कर रहा हूं, नो, का अपने हाथों से खुद लिख रहे हैं, सुम्मा यक्तुबून अल किताब बअयदीहिम, सुम्मा यकूल, फिर ये कहते हैं हाज़ा मिन इंदिल्लाह, कि ये अल्लाह की तरफ से, लियश्तरू बिही समनन क़लीला, फायदा क्या, क्यों ये काम कर रहे हैं, कोई तो हदफ होगा ना, लियश्तरू बिही समनन क़लीला, ताकि इसके जरिए से थोड़ा सा पैसा कमाए। कुरान मजीद को उस तरीके से, यहां पर तौरात की बात हो रही है, मगर जाहिर है कि मैसेज जनरल है, तो कुरान मजीद की भी जो अल्फाज के जो मानी है, कुरान मजीद के अल्फाज तो कोई तब्दील नहीं कर सकता, इट्स नॉट पॉसिबल। तौरात के तो अल्फाज भी तब्दील किए गए, माना को भी तब्दील किया गया, ये मुतालबा कुरान के अल्फाज के बारे में नहीं हो सकता, लोग कर ही नहीं सकते, इसलिए कि ये तो मौजूदे के तौर पर खुदा ने इसको प्रिजर्व रखने का फैसला किया है। माना नहीं होता है, उसके मीनिंग के हवाले से होता है, तो ये वाली बात मत बयान कीजिएगा और वो वाली बात बयान कीजिएगा। हम लोग तो बिल्कुल पुल इतराज के ऊपर होते हैं, जब मेंबर पर होते हैं हम लोग पुल इतराज पर होते हैं, ये नहीं बयान कीजिएगा और वो बयान कर दीजिएगा, देखिए इस तरीके से नहीं और उस तरीके से नहीं, और इसका मतलब ये लिखेंगे और ये हो जाएगा और ये माशरे के अंदर, मुझे अच्छी तरह से याद है कि बाद अहबाब में बाकायदा आकर हमसे जुमला कहता कि आप जब मदरसे के अंदर जाते हैं या रिलीजियस साइंसिस को आप स्टडी करना शुरू करते हैं, उसके बाद आप लोग हलाल हराम बहुत ज्यादा करते हैं, हलाल ये हराम ये, हलाल ये हराम ये, ये बड़ा नैरो माइंडेड हिस्सा है, इसके अंदर तब्दीली की जरूरत है, एक नहीं दो तीन अवतार नहीं लगते हैं। वैलुल्लहुम मिम्मा कतबत अईदीहिम वैलुल्लहुम मिम्मा यक्सबून, अफसोस है कि वैल का लफ्ज तीसरी मरतबा इस्तेमाल हो रहा है इस आयत के अंदर, पहले वैल का लफ्ज स्टार्ट में आया वैलुल्लज़ीना यक्तुबून अल-किताब बअईदीहिम, उसके बाद आया वैलुल्लहुम मिम्मा कतबत अईदीहिम, और फिर तीसरी मरतबा वैलुल्लहुम मिम्मा यक्सबून, अफसोस इनके लिए वो जो ये लोग अपने हाथों से लिख रहे हैं उसके लिए भी अफसोस है, यानी लानत है, खुदा की तरफ फिटकार है, वह वैल उन, और जो वो कमा रहे हैं जो पैसा ये लोग ले रहे हैं उसके ऊपर भी तबाही और फिटकार, यानी उसमें भी कोई बरकत नहीं होने वाली। तो काल ये लोग कहते हैं कौन बनी इसराइल, लन तमसन नार इल्ला अय्याम मादूदा, अब वो वाली बात जो अभी आई थी کہ یہ کتاب سے سوائے اپنی خواہشات کے تمناؤں کے اور کچھ نہیں جانتے. اس کی ایک مثال وقالو, اور یہ لوگ کہتے ہیں لن تمسننا, ہرگز ہمیں آگ نہیں جلائے گی, الا ایام مادودا, ہاں اگر ہم جہنم میں ڈالے بھی گئے تو ٹائم کا جو فیز ہوگا 40 دن کا, بازار ہوئے 40 ڈے, ناٹ ایکسیڈنگ 40 ڈے, 40 دن سے زیادہ تو خدا بھی ہم کو جہنم میں نہیں رکھ سکتا تھا. کیوں کہتے نہیں رکھ سکتا کہ ہم نے 40 دن سے زیادہ وہ جو بچڑے کی پوجا کی تھی, وہ کاف کی جو ورشپنگ تھی, تو وہ 40 دن کی اس سے زیادہ نہیں تھی. بس ہم جو اگر جائیں گے تو 40 دن جائیں گے, اس سے آگے نہیں جائیں گے. پروردگار عالم کا اسٹائل دیکھیے اس کے اندر, کل اہدل سے کہیے اتخذتم عند اللہ عہدا, کیا اللہ سے کوئی وعدہ لیا ہوا ہے؟ فلن یخلف اللہ وعدہ, اللہ سے کوئی کانٹریکٹ ہے تمہارا, کوئی اللہ سے اگریمنٹ ہے کہ جس کی اللہ مخالفت نہیں کرے گا؟ ام تقولون علی اللہ ما لا تعلمون, بلکہ تم اللہ کے بارے میں وہ کہہ رہے ہو کہ جس کا تمہیں پتہ بھی نہیں, تمہیں کچھ نہیں پتہ, یہ سوائے کنجیکچرز کے اور کیا ہے؟ اپنی طرف سے تکے بازیاں ہو رہی ہیں. بلا کیوں نہیں, من کسب سیئتا, جس کسی نے برائی کو کمایا, کسبا یعنی کمایا, سیئتا برائی کو کمایا, واحاطت بہ خطیئتہ, اور اس کی گناہوں نے اس کو گھیر لیا, یعنی ایک تو یہ ہوتا ہے بائی چانس کبھی گناہ ہو جانا, ایک یہ کہ پورے گناہوں کے اندر وہ تو گھرا ہوا ہے, خصوصیت کے ساتھ شرک کی بات, وَأُولَئِكَ أَصْحَابُ النَّارِ, یہ لوگ جہنم والے ہیں, ہم فیہا خالدون, آگ والے ہیں, اسی کے اندر ہمیشہ ہمیشہ رہیں گے. کہ وہ گناہ جو انسان کو ہمیشہ ہمیشہ جہنم میں رکھوا ہے, وہ شرک کا, جس میں اللہ کے ساتھ انسان کسی کو شریف قرار دے. ان اللہ لا یغفر ان یشرک بہ ویغفر ما دون ذلک لمن یشاء, اللہ بہرحال شرک کو معاف کرنے کے لیے تیار نہیں ہے, شرک کے علاوہ کسی اور چیز کو معاف کرنے کی بات ہو سکتی ہے. والذین آمنوا, یہ ایک اسٹینڈرڈ جو دے رہا ہے پروردگار, کہ یہ نہیں ہوگا کہ تم ماں اور شما, کہ یہ نہیں ہو سکتا اور وہ نہیں ہو سکتا اور 40 دن سے زیادہ ہم کو نکلتے, یہ کیا بات ہوگی؟ اسٹینڈرڈ یہ ہے, اسٹینڈرڈ یہ آ گیا کہ جہنم میں جانے والوں کا اسٹینڈرڈ کیا کہ یہ ہے, یہ ہے اسٹینڈرڈ. اس کے بعد اگلی بات کہ جنت میں کون جائے گا, والذین آمنوا وعملوا الصالحات, جو ایمان لائے اور اعمال صالحہ کو انجام دیا, اولئک اصحاب الجنہ ہم فیہا خالدون, یہ جنت والے, یہ جنت میں ہمیشہ ہمیشہ رہیں گے, وہ جہنم میں ہمیشہ ہمیشہ رہیں گے, یہ جنت میں ہمیشہ ہمیشہ رہیں گے. درمیان والا معاملہ بڑا لاجیکل ہے, وہ جہنم میں ہمیشہ ہمیشہ رہیں گے, یہ جنت میں ہمیشہ ہمیشہ, کون؟ کہ جو ایمان لائے اور اعمال صالحہ انجام دیتے رہے, وہ کہاں رہیں گے؟ کہ جنت میں ہمیشہ ہمیشہ رہیں گے. ٹھیک ہے, اب درمیان میں ایک گروہ آ گیا, ایمان ہے اعمال صالحہ بھی ہے مگر کچھ گناہ, جب یہ مکس پلیٹ ہے تو ریزلٹ بھی مکس ہوگا, جب یہ مکس پلیٹ ہے تو اس کے اندر ریزلٹ مکس ہے, جس کے اندر ایمان اگر نہیں ہے تو کوالیفائی نہیں کرتا, بات ہی ختم ہو گئی. اگر شرک ہے تو وہ جہنم میں ہمیشہ ہمیشہ گیا, خوب ایمان ہے شرک نہیں ہے, ایمان مکمل ہے, اللہ بھی ہے, رسول بھی ہے, امام بھی ہے, قیامت بھی ہے, عدالت, سب ایمان صحیح ہے, ایمان کے اندر گڑبڑ نہیں ہے, وہ سوچ سمجھ کے سے ایکسیپٹ کر لیے, اعمال صالحہ بھی ہیں لیکن گڑبڑ بھی ہے, یعنی ساتھ میں گناہ بھی ہے. اب یہ وہ چیز ہے کہ جس کے اندر پروردگار عالم ظاہر ظلم تو کسی پر نہیں کرے گا, لیکن اب پروردگار عالم اس کی مناسبت سے حق رکھتا ہے کہ جتنا گناہ ہے اس کے مطابق اس کو جہنم کے اندر ڈال دیا جائے. اگر توبہ کر کے اس نے معافی کروا لی, صفائی کروا لی, تو بات پھر ختم ہے. اس لیے کہ یہاں پر توبہ کا پروویژن تو رکھا ہے خدا نے, ایمان ہے, اعمال صالحہ بھی ہے, گناہ بھی ہے. یہ ایمان اور اعمال صالحہ اس بات کا تقاضا کرتے ہیں کہ اس کو جنت میں رہنا چاہیے, یہ گناہ اس بات کا تقاضا کرتا ہے کہ اس کو جہنم میں رہنا چاہیے, لیکن یہ گناہ شرک والا نہیں ہے, ایمان کی گڑبڑ نہیں ہے. جب ایمان کی گڑبڑ نہیں ہے تو یہ ہمیشہ تو جہنم میں نہیں رہے گا, لاجیکل, یہ ایمان کا مسئلہ خراب نہیں ہے تو یہ ہمیشہ جہنم میں تو نہیں رہے گا, لیکن جہنم کے اندر ٹیمپرریلی, تاکہ ہاں ان دا کیس کہ جہاں پر توبہ نہ ہو, اگر توبہ ہے, معافی مافی ہے, نماز قضا ہو گئی, خدا سے توبہ کر لی, قضا کرنا شروع کر دی, رکھ لیا اس کو, روزہ چھوڑ گیا تھا رکھ لیا, کسی کا حق مار لیا تھا واپس دے دیا, توبہ کر لی, بات ختم ہو گئی, پھر اس کے بعد واپس سے یہ چلا گیا ایمان اور اعمال صالحہ. بات اس کی ہو رہی ہے کہ جہاں پر ایمان ہے, اعمال صالحہ بھی ہے مگر گناہ بھی ہے سامنے, اور توبہ نہیں ہے, یعنی گڑبڑ ہوئی ہے, اس گڑبڑ کو ریکٹیفائی نہیں کیا گیا, اس کو کریکٹو جو میجرز ہونے چاہیے تھے وہ نہیں لیا گیا. اب یہ وہ جگہ ہے کہ جہاں پر جہنم ہمیشہ نہیں ہو سکتا, یہاں پر لاجیکل ہے کہ جہنم جو ہے وہ ہمیشہ نہیں ہوگا, مگر کتنا ہوگا؟ 2 سال, 3 سال, 100 سال, 1 لاکھ سال, 3 لاکھ سال, اس کا نہیں مانتا. لیکن یہ وہ چیز ہے کہ جس کے اندر اتنا معلوم ہے ہمیشہ کے جہنم اس کے اندر نہیں ہو سکتا. ہمیشہ کے جہنم کے لیے خدا نے دو معیار دیے ہیں. واپس دیکھیے اس کو, بلا من کسب سیئتا و احاطت بہ خطیئتہ. ہاں کیوں نہیں, جس نے برائی کو کمایا اور ایسے کمایا کہ وہ احاطت بہ خطیئتہ, تو اس کی برائی نے اور خطاؤں نے اس کو گھیرے میں لے لیا, یعنی وہ تو برائی ہے اور مسلم برائی ہے. فاولئک اصحاب النار, یہ تو ہے جہنم والے, ہم فیہا خالدون, اس میں ہمیشہ ہمیشہ رہیں. اور یہاں پر سیئہ سے مراد ہے شرک, اس لیے شرک ایسا گناہ ہے جس کے لیے خدا نے, جیسا کہ میں نے دوسری آیت آپ کے سامنے گزارش کی کہ ان اللہ لا یغفر ان یشرک بہ, یہ آیت بہت امپورٹنٹ ہے کہ اللہ شرک معاف کرنے کے لیے تیار نہیں. یغفر ما دون ذلک لمن یشاء, شرک کے علاوہ کسی اور چیز کی مغفرت کرے وہ کر سکتا ہے, وہ کرے گا, اس کی مرضی ہے. لیکن یہ کہ شرک خدا خود کہہ رہا ہے کہ نہیں, اس کی معافی نہیں, جان بوجھ کر جو خدا کے ساتھ شریک ٹھہرا ہے معافی نہیں. یہ ہو گیا جہنم میں ہمیشہ رہنے والا. دوسری آیت, والذین آمنوا وعملوا الصالحات, جو ایمان لائے اور جنہوں نے اعمال صالحہ کو انجام دیا, اولئک اصحاب الجنہ, یہ جنت والے, ہم فیہا خالدون. یہ خالدون بہت امپورٹنٹ ہے, یہ اس میں ہمیشہ ہمیشہ رہیں گے. اس کا مطلب کیا ہے کہ دو چیزیں اگر آپ کے پاس ہے, ایمان اور اعمال صالحہ, ہر وہ چیز جس کو خدا نے ایمان کا وہ ہے, ہر وہ چیز جس کو اعمال صالحہ کا جس کا ہم سے صدقہ پڑا وہ اگر ہمارے پاس ہے, یہ دونوں چیزیں اور کوئی گناہ نہیں ہے, کوئی گناہ نہیں, تو اس کا مطلب یہ ہے کہ ڈیفینیٹلی پھر جنت ہی جنت ہے, ہم فیہا خالدون, وہ اس میں ہمیشہ ہمیشہ رہیں گے. درمیان کا جو معاملہ ہے وہ لاجیکل ہے کہ یہ ہمیشہ جنت میں رہنے والے, یہ ہمیشہ جہنم والے, درمیان میں مکس پلیٹ ہے تو مکس پلیٹ ہے, تو رزلٹ مکس ہے. جس کے اندر شرک نہیں ہونا چاہیے, ایمان کے ساتھ اگر اعمال میں گڑبڑ ہے تو اعمال کی گڑبڑ کے پروپورشن سے جہنم میں اسٹے, آئی سی یو کے اندر انٹینسو کیئر یونٹ, تو وہاں سے صحت یاب ہونے کے بعد, ہیلدی ہونے کے بعد اب ٹھیک ہے, آپ جنت میں جا سکتے ہیں 100 سال 200 سال یا اس سے پہلے, شفاعت یا کوئی اور چیز بتا دیتا ہے. بہرحال انسان رحمت پروردگار سے امید رکھتا ہے, مگر یہودیوں کی طرح یہ بے شرمی والا معاملہ تو نا, کہ خدا کی کیا مزہ ہم کو 40 دن سے زیادہ جہنم میں رکھے گا یا کیا کرے گا اور وہ کرے گا. خدا پروردگار فرماتا ہے کہ ہم نے کوئی وعدہ وعدہ لیا ہوا ہے. اچھا, یہ آیت نمبر 82 تک ہم پہنچے ہیں, ہمارے پاس 15 منٹ انشاءاللہ. اگلی آیتیں دو تین جو ہیں اس کے اندر اس وعدے کا تذکرہ ہے, جو میثاق بنی اسرائیل کا, میثاق بنی اسرائیل سے جو وعدہ لیا ہے. تو پہلے بھی بات آئی تھی لاسٹ کلاس کے اندر کہ وہ وقت یاد کرو جب ہم نے ان سے وعدہ لیا اور ان کے اوپر سور کو بھی الٹ دیا, اور اس وقت ہم نے کہا تھا کہ ویسے تو پوری توریت, پوری حضرت موسیٰ علیہ السلام کی جو شریعت ہے وہ سب کا سب اس کے اندر شامل ہے, مگر خصوصیت کے ساتھ احکام اشرہ 10 کمانڈمنٹس جن کو بیان کیا گیا, یہاں پر بھی تقریباً 10 ہی احکام ہیں جو یہاں پر بیان کیے جائیں. کچھ وہ ہیں جو کرنے کی بات ہے, کچھ وہ ہیں کہ جن سے رکنے کا کہا جا رہا ہے. اس فہرست کو ذرا ہم دیکھ لیتے ہیں, اور یہ یونیورسل ہے کافی, اگر آپ دیکھیں یہ یونیورسل ویلیو ہے کہ جو پروردگار عالم ایک سوسائٹی کے اندر چاہتا ہے کہ یہ اسٹیبلش ہونی چاہیے. وہ اس اخذنا میثاق کا بنی اسرائیل, اور وہ وقت یاد کرو کہ جب ہم نے بنی اسرائیل سے وعدہ کیا, وعدہ کیا, کون سا وعدہ لیا, لا تعبدون الا اللہ, اللہ کے سوا کسی کی عبادت نہیں کرو گے, یہ تو ایکسیپٹیبل ہے ہی نہیں, اللہ کے سوا کسی کی عبادت کا ایکسیپٹیبل ہی نہیں, بالکل ایکسیپٹیبل نہیں. وبل والدین احسانہ, والدین کے ساتھ حسن سلوک کرو. احسان کا لفظ یہ اس میں مت لیجئے گا, یہ اردو والا احسان نہیں ہے, یہ عربی والا احسان ہے. یہ بھی بڑا پرابلم ہوتا ہے, کچھ لفظ ہوتے ہیں کہ جو کامن ہوتے ہیں اور اس کی وجہ سے مطلب کہیں کا کہیں چلا جاتا ہے. احسان کا مطلب اردو میں یہ لیا جاتا ہے جو آپ نے سنا ہوگا کہ صاحب یہ اس نے بہت بڑا احسان کیا اس کے اوپر, کہ مثلا وہ بیچارہ غریب تھا, اس کے پاس گھر نہیں تھا, وہ گھر دلا دیا, شاید احسان کیا. وہ احسان اگر کیا بھی ہے تو جتانے کا منع کیا ہے کہ جتاؤ نہیں اس کے اوپر, اللہ کے لیے کیا اللہ کے اوپر چھوڑو, لیکن وہ احسان اردو والا ہے. اس کے لیے عربی میں لفظ ہے منت. آپ دیکھیں اردو میں منت کا لفظ بالکل دوسرے مطلب میں استعمال ہوتا ہے, عربی میں اس احسان کے لیے لفظ ہے منت, کہ منت جتانا. لقد من اللہ, جو من اللہ ہے یہ اسی کے لیے, جو آپ ماہ رمضان کی دعا میں بھی پڑھتے ہیں, منا علیہ بے فکا کے رقبت من النار, کہ منا یہاں پہ واقعی ہے, یہ والا منا نہیں ہے, بچہ جس کو بولتے ہیں, منا علیہ یعنی مجھ پر منت رکھ, یعنی منت رکھ یعنی مجھ پر احسان کر, بے فکا کے رقبت من النار, میری گردن کو جہنم کی آگ سے نجات دے کر مجھ پر احسان کر, تو احسان کر. اس کے لیے لفظ منت, تو اردو والا احسان. عربی کے اندر احسان کہتے ہیں حسن سلوک کے لیے. ماں باپ کے ساتھ احسان سوال ہی نہیں اردو والا ہو سکے, ماں باپ کے ساتھ اردو والا احسان پاسبل نہیں ہے, یعنی اس کا تو مطلب یہ ہے کہ جو اس کا حق ہے اس سے زیادہ اس کو دے دیا جائے. یعنی فرض کیجئے میں آپ کو گاڑی میں ٹیکسی میں بٹھا کر لے جاؤں اور تم 100 روپے کرایہ, اور آپ کہو کہ 150 روپے دے, یہ 50 روپے آپ نے ایکسٹرا دی, سو روپے اگر آپ دے رہے ہیں وہ عدل ہے, سو سے کم دیں وہ ظلم ہے, سو سے بڑھا کر دیں وہ احسان, یہی ہے اس کے اندر. اب یہ چیز کے والدین کے ساتھ احسان کرو کیا مطلب, والدین کا جو حق ہے ان سے زیادہ ان کو دے دو. وہ پیغمبر کہہ رہے ہیں کہ اتنا کر لیا, یہ کر لیا, وہ کر لیا, ایک رات کا بدلہ نہیں ہو سکتا. وہ تو ماں نے تیری جھاگ کر دے, آپ نے سنا ہوگا جو مشہور واقعہ ہے کہ میں نے وہ کاندھوں پر بیٹھا کر حج کروایا اپنی ماں کو اور یہ کیا اور وہ کیا سب کچھ, اب حق ادا ہو گیا, چاہیے ایک رات کا وہ حق ادا نہیں ہوا. تو حق کہاں ادا ہونے والا ہے, ماں کا حق ادا ہونے والا ہے, وہ پاسبل نہیں ہے, امپاسبل. تو جو پاسبل نہیں ہے تو پھر احسان کا حکم لغو ہے, یعنی محمل ہے. یوزلے سے کہنا کہ احسان کرو تو پاسبل ہی نہیں ہے. کہتے ہیں احسان سے مراد حسن سلوک, یعنی ان کے ساتھ اچھا سلوک ہے. احسان حسن سلوک یعنی بیوٹی ہونی چاہیے تمہارے کام کے اندر, ان کے ساتھ بدتمیزی مت کرو, ان کے ساتھ احسان کا سلوک کرو, یعنی ان کے ساتھ حسن سلوک کرو. جو قرآن کے اندر خدا فرمائے وقت لہما جنا حضل ہے, ان کے سامنے اپنے کندھے جھکائے رکھو, پروٹوکول ہونا چاہیے ان کا. اگر وہ چل رہے ہیں تم آگے مت چلو, تم ان کے پیچھے چلو. وہ کہیں جا رہے ہیں دروازہ تم آگے بڑھ کر کھولو, گاڑی میں بیٹھ رہے ہیں تم دروازہ آگے کھولو. یہ ساری چیزیں وہ ہیں کہ جس کو احسان سے تعلق کیا جائے. تو چھٹے امام نے فرمایا کہ اگر تم اپنی ماں کو یا باپ کو کچھ دینا بھی چاہتے ہو تو خبردار یوں مت دینا کہ تمہارا ہاتھ اوپر ہو ان کا ہاتھ نیچے ہو, خبردار ایسا مت کرنا. تو دینا اس طریقے سے کہ اپنے ہاتھوں کو پھیلانا, اس پر چیز کو رکھنا, اور اپنی ماں سے کہنا کہ یہ میں آپ کے لیے, یہ پروٹوکول ہے. اگر آپ دیکھیں تہذیب آل محمد ہے کہ اس طریقے سے ان کو دو, تم یہ ان کو نہ لگے کہ ہم اس وقت محتاج ہو گئے اور ہم کو اس سے لینا پڑ رہا ہے, نہیں. تم دو اس طرح سے کہ دے تم رہے ہو مگر اس کے باوجود لگے کہ وہ ایکسیپٹ کر کے تم پر احسان کر رہے ہیں. اردو والا احسان, وہ والا احسان کر رہے ہیں تمہارے اوپر. کہیے تو وبل والدین احسان, کہ والدین کے ساتھ حسنا سلوک کرو. وہ ذل قربا, اور اسی طرح رشتے داروں کے ساتھ اچھا سلوک رکھو. ان کے پرابلمز ہیں, مسائل ہیں, تو حل کر سکتے ہو حل کرو, خوشی میں غم میں ان کے ساتھ شریک رہو. ول یتامہ ول مساکین, یتیم نابالغ وہ بچے کہ جن کے باپ کا سایہ ان کے سروں سے اٹھ چکا ہے. ول مساکین اور مسکین, مسکین اور فقیر تقریباً ایک جیسا مطلب ہے, تقریباً اس میں تحقیق ہے, اس کے اندر پڑھنے کی ضرورت فی الحال نہیں. وَقُولُوا لِلنَّاسِ حُسْنًا, اور لوگوں سے بھی بات کرو تمیز سے, اچھے طریقے سے بات کرو. یعنی گڑ نہیں دے سکتے تو گڑ جیسی بات کرو, کم سے کم طریقے سے بات کرو, اچھے طریقے سے بات کرو. وہ عقیم الصلاۃ و آتوا الزکاۃ, دیکھو نماز قائم کرو, زکات ادا کرو. ثم تولیتم الا قلیلا منکم, پھر اس کے بعد تم پھر پھر گئے, بنی اسرائیل سے کہا جائے گا تو اس کے بعد تم پھر پھر گئے. منکم الا قلیلا منکم, ہاں تم میں ایک گروہ تھا چھوٹا سا, اللہ کلیلن, کلیل اردو میں بھی استعمال ہوتا ہے, کلیلن من کو ایک چھوٹا گروہ تھا جو اس وعدے پر باقی رہا. وہ ان تم مورزم, باقی تو سب کے سب اعراض کرنے والے تھے, پھر جانے والے تھے. یہاں پر آپ ذرا گننا شروع کریں کتنی چیزیں ہوئی. لا تعبدون الا اللہ, ایک اللہ کے سوا کسی کی عبادت نہیں ہوتی. والدین کے ساتھ حسن سلوک, وبل والدین احسانہ, دو. وزل قربا, رشتے داروں کے ساتھ اچھا سلوک, تین. یتیموں کے ساتھ اچھا سلوک, چار. مسکینوں کے ساتھ, فقراء کے ساتھ اچھا سلوک, پانچ. وقول للناس حسنا, لوگوں کے ساتھ اچھی طریقے سے بات کرنا, چھ. عقیم الصلاۃ, سات نماز قائم کرو. اور آت الزکات, زکات یعنی اس کے اندر سارا وہ چیریٹی, زکات, قوم سب آ جاتا ہے, کہ جو سوشل ورک کے اندر جتنا بھی ایکسپینڈنس ہے, اس کے اندر زکات کا ہیڈ ہے, فطرے کا ہیڈ ہے, انفاق سبیل اللہ کا ہیڈ ہے, قوم کا ہیڈ, یہ ساری چیزیں, سد مختار صدقہ, یہ سب آ جاتا ہے. ثم تولیتم, پھر اس کے یہ آٹھ ہوئے, ابھی دو باقی ہیں جو اگلی آیت کے اندر آئیں گے. ثم تولیتم اللہ کلیلم من کو, طلّہ تم ولہ, ولہ کا مطلب یہاں پہ ولہ نہیں, ولہ یعنی منہ پھیر لینا. طلّہ تم اللہ کلیلم من کو, وعدہ کر کے بھی تم مکر گئے پھر گئے. اللہ کلیلم من کو, ہاں تم نے ایک چھوٹا گروہ تھا جو اپنے وعدے پر بات. وہ ان تم مورے سن, اور تم لوگ تو پھرنے والے ہی ہو. وہ اس اخذ نہ میسا سکو, اور وہ وقت یاد کرو کہ جب ہم نے وعدہ لیا واپس, اسی لفظ کو ریپیٹ کیا ہے اور دو اور وعدے گنوائے. لا تسفکون دماءکم, کہ خبردار تم خون نہیں بہاؤ گے, بے گناہ افراد کا آپس میں خون نہیں بہاؤ گے. ولا تخرجون انفسکم من دیارکم, اور اپنے گھروں سے دوسروں کو نہیں نکالو. یہ دو اور کتنے ہو گئے, دس ہو گئے, بس یہ دس. ثم اقرر, ویسے تو عورت پورا, مگر خاص ان دس کے اوپر کہ یہ جو سوسائٹی کے اندر جو ویلیوز ہیں, یہ اگر ایڈجسٹ نہیں کرتی ہیں تو بہت گڑبڑ ہے. یہ ہونا چاہیے جو پرماننٹ ہے, ان کی اپنی فیملی کے اندر ویلیوز, عبادت کے اعتبار سے اللہ کے سوا کسی کی عبادت نہیں, ون. والدین کے ساتھ, رشتے داروں کے ساتھ, فیملی کے ساتھ ایک بانڈنگ بنے, اور اس کے بعد سوسائٹی کے اندر, یتیم کے ساتھ, مسکین کے ساتھ, فقراء کے ساتھ, لوگوں کے ساتھ بات کرو اچھے طریقے سے, سوشلائز ہو لیکن اچھے طریقے سے, تب تمیز سے بات کرو, گڑ نہیں جیسے گڑ جیسی بات کرو. اور اس کے بعد پھر آخری چیز اس کے اندر جو آ جاتی ہے کہ نماز قائم کرو اور یہ 10 ویلیوز. پھر اس کے بعد دو اور, 8 کے بعد دو اور جس کے اندر روکا گیا ہے, اس کے اندر کرنے کا حکم ہے. کچھ ڈوز ہیں یہاں پہ, ڈونٹس آ رہے ہیں. دو, لا تسفکون دماءکم, خون نہیں بہاؤ گے. لا تخرجون انفسکم من دیارکم, گھر سے بے گھر نہیں کرو. بے گناہ کسی کو خامہ کا کسی کو گھر سے نکال دینے کا کیا نہیں کرو. ثم اقررتم, تم نے اس کے بعد اقرار کیا, وانتم تشهدون, اور تم گواہ بھی تھے کہ ہاں ہم اس کے اوپر عمل کریں گے. ساری ویلیوز یہی نہیں ہیں, اس کے علاوہ بھی بہت ساری چیزیں ہیں, لیکن مین 10 کے اسٹارٹ کرنا یہاں سے کم سے کم شروع کرو. تو ہیو اے اسٹارٹ. اگر آپ دیکھیں وہی والی بات کہ وہاں جو متقین کی بات آئی تھی, وہاں پر کچھ ویلیوز گنوائی گئی, کچھ یہاں پر گنوائی گئی. یہاں پر خاص بنی اسرائیل کے کانٹیکٹ میں, لیکن یہ ویلیوز یونیورسل, یہ ایسا نہیں ہے کہ صرف بنی اسرائیل تک محدود ہے, یہ آفاقی ہے. اس کا تعلق صرف ایک قوم سے نہیں ہے, پوری دنیا کے اندر سوسائٹی میں خدا یہ چاہتا ہے کہ یہ 10 ویلیوز پوری طرح سے قوت کے ساتھ نافذ ہو جائیں. اس کے بعد پھر پروردگار جا رہے عالم میں, یہ آیت نمبر 84 تک ہم پہنچے. اب اس کے بعد جو اگلی آیت آ رہی ہے, اس کے اندر پروردگار عالم نے پھر یہودیوں کا وہ جرم گنوایا ہے کہ جس کے اندر ان دو چیزوں کا انہوں نے وائلیشن کیا. جو آخری دو چیزیں ہیں, خون بہانا, گھر سے نکالنا, اس کا جو وائلیشن ہے, اور اس کی جو اس زمانے میں بڑی کرنٹ ایگزامپل تھی مدینہ منورہ کے اندر, اس کا تذکرہ یہاں پر اگلی آیت کے اندر کیا جا رہا ہے. بنی نذیر, بنی قریظہ, بنی قینقہ, وہ تین قبیلے, سامنے اوس اور خزرج. پیغمبر اکرم کے آنے سے جسٹ امیڈیٹلی پہلے جو ہو رہی تھی چیزیں, اس کو اگلی آیت کے اندر پروردگار عالم نے بیان کیا. تھوڑا سا دیکھ کر آئیے گا اگر ہو سکے تو, تاکہ ہمیں اسے لنک کرنے میں آسانی ہو. ورنہ کیا ہوتا ہے کہ پچھلا تھوڑا ایک کنیکشن پیدا کرنے کے لیے تھوڑا بولنا پڑتا ہے, تو 5-7 منٹ اس کے اندر نکل جاتے ہیں. اس میں ہم ایک آدھ آیت, دو آیت اور بھی آگے بیان کر سکتے. پھر بھی ہم کریں گے اس لنک کو ڈیولپ کریں گے انشاءاللہ. جو آج یہاں پر ہم توڑ رہے ہیں, اس کو تھوڑا سا لنک کو ڈیولپ کرتے ہوئے اگلی آیت کے اوپر انشاءاللہ اگلی کلاس کے اندر آئیں گے. ہم پہلے پارے کے اختتام سے بہت قریب آ گئے. پہلا پارا جو ہے وہ تقریباً اب ختم ہونے والا ہے انشاءاللہ. نہیں نہیں, آئی ایم سوری, ہاں صحیح کہہ رہے ہیں. نہیں پہلا پارا نہیں ابھی, ہاں نہیں آئی ایم سوری, وہ میں 2-3 کلاسیں مکس مکس چل رہی ہیں. اس کی 286 آیتیں ہیں, ہم 84 پر اس وقت ہیں, یعنی ابھی بھی تقریباً آپ سمجھیں کہ 202 آیتیں باقی ہیں. اوکے, یہ ہے اس میں بنی کامن, وہ میتھمیٹیکل اسٹائل کے اندر بنی کا مطلب ہے کہ اولاد, بنی نذیر, بنی قریظہ اور بنی قین, یہ تین قبیلے, اور اس میں جو مشرکوں کے قبیلے تھے اوس اور خزرج. یہ مشکل تو نہیں ہے ہماری رائٹنگ پڑھنا, پڑھنے کا یہ تین. بنی نذیر, بنی قریظہ, قریظہ بولیں, قریظہ بولیں, تیسرا کینڈیڈیٹ.